جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
This is VOA News, the Arena. I'm Pearl Bowman. Across the globe, more than 531,000 people have lost their lives to COVID-19 since it surfaced in China late last year. The United States is the hardest hit country with more than 129,000 deaths. It's followed by Brazil with over 64,000 deaths and Britain with over 44,000 fatalities. Rising coronavirus cases in 39 U.S. states cast a shadow over the nation's 4th of July celebrations this weekend, as health experts worried that the many holiday parties held will cause a further spike in infections. After towns and cities across the country canceled annual fireworks displays to avoid large gatherings, many Americans gathered themselves to celebrate, launching fireworks from their streets and backyards. Meantime, in the first 4 days of July alone, 15 states have reported record increases in new cases of COVID-19, which has infected nearly 3 million Americans. Florida's cases have risen by over 10,000 for 3 out of the last 4 days, including climbing by 10,059 on Sunday, surpassing the highest daily tally reported by any European country during the height of its coronavirus outbreak. U.S. President Donald Trump has refused to wear a mask in public and has been reluctant to encourage Americans to do so, saying it was a personal choice. And authorities in a Chinese region of Inner Mongolia issued a bubonic plague health warning Sunday, one day after a hospital reported a case of suspected bubonic plague. The alert forbids the hunting and eating of animals that could carry plague and asks the public to report any suspected cases or fever with no clear causes. Sunday's warning follows 4 reported cases of plague in people from Inner Mongolia last November. Plague cases are not uncommon in China, but outbreaks are now rare. This is VOA News. Visitors to India's Taj Mahal will have to wear masks at all times and keep their distance when the 17th century monument reopens Monday after a 3-month COVID-19 shutdown. 5,000 tourists will be allowed in a day, split into 2 groups. It's a long way from peak levels of 80,000 visitors a day in the past. On Sunday, the health ministry reported a record single-day spike of 24,850 new cases and more than 600 deaths, pushing the overall case tally to over 673,000 and closing in on Russia, the 3rd most affected country globally. But the government has been lifting a vast lockdown of India's 1.3 billion people that's left tens of thousands without work and shuttered businesses. While international flights remain suspended, domestic travel has been opened up, and the government is hoping visitors will start to trickle back to some of the more popular destinations. A pair of rocket attacks targeting American diplomatic and military installations overnight in Iraq, this according to Iraq's security forces Sunday. Since October, U.S. diplomats and troops across Iraq have been targeted by around 3 dozen missile attacks, which Washington blames on pro-Iranian armed factions. In late June, in the first move of its kind, elite Iraqi troops arrested more than a dozen Tehran-backed fighters who were allegedly planning a new attack on Baghdad's Green Zone, home to the U.S. and other foreign embassies. These arrests were an attempt to dissuade further attacks. The Sunday rockets hit just hours after the U.S. embassy tested a new rocket defense system, according to a senior Iraqi security source. Baltimore protesters in the U.S. state of Maryland have pulled down a statue of Christopher Columbus and thrown it into the city's inner harbor. Protesters mobilized by the death of George Floyd at the hands of police have called for the removal of statues of Columbus, Confederate figures, and others. They say the Italian explorer is responsible for the genocide and exploitation of native peoples in the Americas. Statues of Columbus have also been toppled or vandalized in several other U.S. cities, and in Boston, one of the statues was decapitated. Again, reporting on COVID, across the globe, more than 531,000 people have lost their lives since it surfaced in China last year. The United States is the hardest hit country with more than 129,000 deaths, followed by Brazil with over 64,000 deaths and Britain with over 44,000 fatalities. This is VOA News via remote. I'm Laurel Bowman.
السلام علیکم وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل. اس وقت دنیا بھر کے تعلیمی اداروں کی طرح پاکستان کے تعلیمی ادارے بھی بند ہیں اور طالب علموں کو آن لائن تعلیم دینے کا سلسلہ جاری ہے جسے چند ماہ قبل آخری چارہ کار کے طور پر شروع کیا گیا تھا جس کے لیے نہ تو اساتذہ کے لیے اور نہ ہی طالب علموں کے لیے کوئی معیاری تربیت کا بندوبست کیا گیا تھا کیونکہ تعلیمی اداروں کی بندش کا فیصلہ ہنگامی صورتحال میں کیا گیا تھا. اگرچہ پاکستان کی یونیورسٹیوں میں کسی حد تک آن لائن ایجوکیشن ایک بلینڈڈ فارم میں موجود تھی لیکن اس وقت آن لائن تدریس کا جو سلسلہ جاری ہے اس پر یونیورسٹی اور کالجوں کے طالب علموں کو بہت سے اعتراضات ہیں، خاص طور پر ان کے لیے امتحانات کے حوالے سے. لیکن اب جو ایک اور اہم سوال سامنے آ رہا ہے وہ موجودہ حکومت کی جانب سے تعلیمی بجٹ میں کمی کے نتیجے میں پیدا ہو رہا ہے. کمی کا یونیورسٹیوں کی تعلیمی کارکردگی پر کیا اثر پڑے گا اور اب جبکہ ایجوکیشن کو ڈیجیٹل انداز میں ڈھالنے کے لیے فنڈز کی انتہائی ضرورت درپیش ہے، یونیورسٹیاں کس طرح اپنے طالب علموں کی آن لائن تعلیمی ضروریات کو معیاری طریقے سے پورا کر سکیں گی؟ یہ ہیں وہ سوال جس پر بات کرنے کے لیے ہمارے ساتھ اس وقت ٹیلی فون پر موجود ہیں یونیورسٹی آف پنجاب لاہور کے وائس چانسلر ستارہ امتیاز ڈاکٹر پروفیسر نیاز احمد اختر، جو ایک کیمیکل انجینئر ہیں اور جو یونیورسٹی آف انجینئرنگ اینڈ ٹیکنالوجی ٹیکسلا کے بھی وائس چانسلر رہ چکے ہیں. تو ان سے گفتگو کا آغاز کرتے ہیں خوش آمدید کہتے ہوئے اپنے پروگرام میں. السلام علیکم ڈاکٹر پروفیسر نیاز احمد اختر صاحب. بہت شکریہ. تو سوالات تو میں نے اپنے انٹرو میں کہہ دیے، تو پہلا سوال یہی کہ کیا موجودہ جو بجٹ میں کمی کی گئی ہے تعلیمی اداروں کے لیے یا ایجوکیشن کی مد میں، اس کے کیا اثرات پڑیں گے یونیورسٹیوں کی تعلیمی کارکردگی پر اور اپنی ضروریات کو پورا کرنے کے لیے، خاص طور پر جیسا کہ میں نے کہا کہ ڈیجیٹل بنانے میں، ڈیجیٹل فارم آف ایجوکیشن لانے میں تو مزید فنڈز کی ضرورت پڑے گی.
یاسمین، آپ نے جو شروع میں انٹرو میں آپ نے جو باتیں کی، میں ون بائی ون ان کا جواب دوں گا. آپ نے بالکل ٹھیک فرمایا کہ پاکستان کی یونیورسٹیز جو ہی لاک ڈاؤن ہوا، یہ تقریباً 16-17 مارچ کو گورنمنٹ آف پاکستان نے یہ اناؤنس کیا، پنجاب گورنمنٹ نے بھی، یہ فلاں فلاں ایریاز میں لاک ڈاؤن ہوگا اور یونیورسٹیز کو، ایجوکیشنل انسٹیٹیوشنز کو تقریباً بند ہو گئے. تو اس وقت امیجیٹلی، کیونکہ ہماری پاکستان کی سب سے بڑی یونیورسٹی ہے، سب سے پرانی یونیورسٹی ہے، ہمارے اوپر رسپانسبلٹیز زیادہ تھیں، تو امیجیٹلی ہم نے اپنے فیکلٹی ممبرس کی میٹنگ کال کر کے اس ایشو کو ایڈریس کیا. تقریباً ہم نے 10-12 دن لیے اور اپنے ٹیچر، کیونکہ ہمارے پاس یہ پوٹینشیل یا کیپیسٹی تھی کہ ہم آن لائن کلاسز میں فوری طور پر چلے جائیں. تو آئی ایم گریٹفل، آئی ایم ویری ہیپی کہ میرے فیکلٹی ممبرز نے اس چیلنج کو ایکسیپٹ کیا اور امیڈیٹلی ہم آن لائن کلاسز میں چلے گئے. ہم نے لیکن اس میں بہت فیسلیٹیٹ کیا اپنے اسٹوڈینٹس کو، کہ کیونکہ آپ کے علم میں ہے کہ کنیکٹیویٹی کے ایشوز ہیں، یہ وہ کنونشنل سسٹم کا سبسٹیٹیوٹ نہیں ہو سکتا. ہم نے اس ایکٹیویٹی کو سٹارٹ کیا اور اللہ کا شکر ہے کہ وی ور سکسیسفل. ہم نے اس میں لیڈ لی اور پاکستان کی پبلک سیکٹر یونیورسٹیز میں پنجاب یونیورسٹی نے لیڈ لے کے اپنے بچوں کو آن لائن ایجوکیشن پرووائڈ کی. ہم نے ایک سپیس دی یا بچوں کو فیسلیٹیٹ کیا کہ اگر آپ کنیکٹیویٹی کا پرابلم ہے، کوئی اور ایشو ہے، آپ کلاسز کو اٹینڈ نہیں کر سکتے تو کوئی مسئلہ نہیں، ہم آپ کی کلاسز، کمپنسیٹری کلاسز، جو ہی سچویشن گیٹس نارملائز تو ہم آپ کی کلاسز لے لیں گے، اور اگر آپ کو کوئی ایسا ایشو نہیں ہے تو پلیز کم آن دا آن لائن کلاسز. تو اس میں ہماری کلاسز تقریباً بعض سبجیکٹس میں 90-95% اٹینڈنس سے ایوریج آپ کہہ سکتے ہیں کہ 80% جو ہے، 80% ہمارے بچوں نے اس میں پارٹیسپیٹ کیا ہے، مور دین 80%. تو اس لحاظ سے وی ور سکسیسفل. اب آپ نے دوسرا پوائنٹ آن لائن ایگزامز یا اس کے حوالے سے، یقینی طور پر یہ صرف پاکستان کا نہیں، یہ انٹرنیشنلی بھی یہ ایک ایشو ہے کہ اس طرح کا جو چیلنج ہے इंटरनेशनल कम्युनिटी ने इस तरह फेस नहीं किया, तो इसके ऊपर हम वर्क कर रहे हैं और वी आर रेडी, क्योंकि इस वक्त ये कोरोना हमारे मुल्क में बहुत स्प्रेड किया हुआ है, तो हम फील करते हैं कि हम अपने बच्चों को किसी और स्ट्रेस में ना डालें। जो ही सिचुएशन स्लाइटली बेहतर होती है तो वी विल गो फॉर द ऑनलाइन एग्जाम। इसमें भी हमने अगेन ऑप्शन दिया है बच्चों को कि अगर आप ऑनलाइन एग्जाम दे सकते हैं तो आप ऑनलाइन एग्जाम दें, अगर आप नहीं दे सकते तो जिस वक्त सिचुएशन बेहतर हो जाती है तो हम कन्वेंशनल या ट्रेडिशनल वे से आपका एग्जाम ले लेंगे। ये है हमारा दूसरा जो स्ट्रेटेजी है।
लेकिन लेकिन एक सवाल, तीसरी स्ट्रेटेजी से पहले ये बताइए कि जब आप ऑनलाइन एग्जाम ले लेंगे और उसका रिजल्ट भी आ जाएगा तो उसके बाद उसकी क्या अहमियत रह जाएगी कि आप इम्तिहान कन्वेंशनल तरीके से लेंगे?
नहीं, उसमें हमने इस तरह किया है कि एक बच्चा जो दूर बैठा है ये ऑनलाइन एग्जाम नहीं दे सकता या वो फील करता है कि मेरा एग्जाम ठीक नहीं हुआ, तो हम इसके ऊपर गौर करेंगे कि वाकई उसको ये इशू था, तो हम उसको ये ऑप्शन देंगे कि वो अपना एग्जाम दोबारा दे दे, और उस एग्जाम को हम काउंट नहीं करेंगे, जो उसके चांस को हम काउंट नहीं करेंगे, वो हम ऐसे समझेंगे कि वो बच्चा एग्जाम में अपियर ही नहीं हुआ। तो ये हम बच्चों को, ये एक नॉर्मल सिचुएशन नहीं है, तो हमने जितना पॉसिबल वे से हम अपने स्टूडेंट्स को फैसिलिटेट कर सकते हैं तो हम इंशाल्लाह जरूर उसमें उनको हेल्प करेंगे, क्योंकि ये हमारे बच्चे हैं और इस वक्त जो इश्यू है वो उनकी तरफ से क्रिएटेड नहीं है, इसलिए उनको हमने एक यकीनी तौर पर एक चैलेंजिंग एनवायरमेंट है, लेकिन यूनिवर्सिटीज जिस तरह भी उनको हेल्प आउट कर सकती हैं तो इंशाल्लाह वी विल डू दैट।
आपकी यूनिवर्सिटियों में जो साइंस के शोबे हैं उनके असातिज़ा ने या उन डिपार्टमेंट्स ने COVID-19 के दौरान क्या रिसर्च में कोई ऐसा खास काम किया जिस तरह के कुछ दूसरी साइंस की यूनिवर्सिटियों ने किया है जो आप इस वक्त जिक्र करना चाहें जिनका?
जी, मेरा ख्याल है कि हमारे अगेन क्योंकि आवर कैंपस बिल्डिंग्स वर ऑफ, लेकिन हमारे फैकल्टी मेंबर्स, हमारे जो पोटेंशियल रिसर्चर्स थे वो हमेशा अवेलेबल रहे। मैं अगर अपने साइंस सब्जेक्ट्स की बात करूं, जो कोरोना किट है इन जिससे कोरोना को टेस्ट किया जाता है, हमारे रिसर्चर्स ने उसको फार्मूला प्रिपेयर किया, उसको टेस्ट किया, जो इंटरनेशनल किट्स अवेलेबल थी, फॉर एग्जांपल हमारे पास चाइना, टर्की, यूके की किट्स अवेलेबल थी, हमने उनसे उनको वेरीफाई किया या वैलिडेट किया, हमने उस किट को प्रिपेयर किया। ये फर्स्ट फेज था। अब बजाय इसके कि ये किट हम बना के हॉस्पिटल्स को देते, तो हमने अपनी यूनिवर्सिटी में एक टेस्टिंग लैब भी एस्टेब्लिश की जो इससे पहले नहीं थी, तो हमने अपने एम्प्लॉइज के या गवर्नमेंट को, पंजाब गवर्नमेंट को, हेल्थ डिपार्टमेंट को हमने सपोर्ट किया कि वहां से हमारे पास इस वक्त डेली बेसिस पे सैंपल्स आते हैं हंड्रेड्स में, हम उन सैंपल्स को अपनी लैब में टेस्ट करते हैं, तो हमने इस तरीके से पंजाब गवर्नमेंट को हेल्प आउट किया। इसके अलावा हमारे पास क्लिनिकल साइकोलॉजी है, अप्लाइड साइकोलॉजी है, जिसमें मेंटल हेल्थ हेल्पलाइन हमने स्टार्ट की, तो उसमें हमने सोसाइटी को हेल्प आउट किया कि क्योंकि हमारे लोग ऑनलाइन अवेलेबल हो जाते थे, सोसाइटी को हमने फील किया क्योंकि ये एक डिप्रेशन फेज भी हो सकती है, तो हमने सोसाइटी के लिए डिफरेंट प्रोग्राम्स को भी लॉन्च किया। हमारे 15 डॉक्टर हैं यूनिवर्सिटी में, मेडिकल सेंटर है, हमने उसमें टेलीमेडिसिन का एरिया स्टार्ट किया, हमारे डॉक्टर्स अवेलेबल हो गए, पंजाब गवर्नमेंट के उस लूप में आ गए जिसमें जो पेशेंट्स हैं या सोसाइटी का कोई मेंबर किसी भी स्टेज पे किसी वक्त वो हमारे साथ राब्ता करते थे, हमारे डॉक्टर्स ने उसमें भी कंट्रीब्यूट किया। इसके अलावा हमारे पास एग्रीकल्चर का शोबा है जिसने किचन गार्डनिंग का कंसेप्ट दिया, क्योंकि फैमिलीज अब स्टक हो गई अपने घरों में, तो अपने घरों में उनके लिए हमने मसरूफियात निकाली कि आप इस तरह किचन गार्डनिंग का जो है ना आप इसमें काम कर सकते हैं। इसके अलावा हमारे पास कॉलेज ऑफ आर्ट एंड डिजाइन है, हमारा डायरेक्टर स्टूडेंट अफेयर्स है, इस तरह हमने सोसाइटी के लिए कंपटीशन जो है वो मुनाकात की है। हमारे ये जो कंप्यूटर साइंस का शोबा है, आईटी का शोबा है, इन्होंने کالج آف آرٹ اینڈ ڈیزائن نے فری آن لائن کورسز سوسائٹی کے لیے شروع کیے, تو میرا خیال میں کہ سوسائٹی کو ہم نے اس ڈپریشن فیز سے نکالنے کی کوشش کی, جو اس وقت آپ بہتر طور پر اندازہ کر سکتی ہیں کہ جب پوری سوسائٹی میں ایک وبا پھیلی ہوئی ہو تو اس میں انسٹیٹیوشنز کا کام ہے کہ اپنی سوسائٹی کی وہ کس طرح ہیلپ کرتے ہیں. تو اس طریقے سے ہم نے ڈفرینٹ پرائزز رکھے, آن لائن کمپٹیشن شروع کروایا ہمارے ڈائریکٹر اسٹوڈنٹ افیئرز نے. پھر ایک ایسا ٹائم تھا جس میں بعض اوقات جو بزنس طبقہ ہے, تو کاروباری طبقہ ہے, وہ سینیٹائزرز کے حوالے سے میں بات کر رہا ہوں کہ وہ زیادہ چارج کر سکتے تھے, تو ہمارے کیمیکل انجینئرنگ, کالج آف آرٹ اینڈ انوائرمنٹل سائنسز, فارمیسی, کیمسٹری, انہوں نے ٹنس میں سینیٹائزرز بنا کے بڑی بڑی آرگنائزیشنز کو دیے اور ہم نے ان سے کوئی چارج نہیں کیا. ہم نے ان سے کہا کہ یہ فارمولا ہے, اس کے لیے یہ ہمیں کیمیکلز ریکوائرڈ ہیں, آپ ہمیں پرووائڈ کریں, ہم آپ کو انٹرنیشنل اسٹینڈرڈ کے مطابق, WHO کی گائیڈ لائنز کے مطابق ہم آپ کو بنا کے دیں گے. تو اس میں ہمارے فیکلٹی ممبرز نے, ریسرچرز نے اس میں کنٹریبیوٹ کیا. میرے خیال میں جتنا ایک پاسبل وے ہو سکتا تھا ہر ڈپارٹمنٹ نے اپنے طور پر اس کو فلفل کرنے کی کوشش کی ہے. لیکن ایک چیز میں آپ کو بڑی اہم جو ہے نا, میرے خیال میں مس کر رہا تھا, لیکن میں آپ کو بتا دوں, ہمارے پاس ایک اسپیشل ایجوکیشن کا ڈپارٹمنٹ, ہم نے اسپیشل بچوں کے لیے ہمارے پاس ایک چائلڈ ویلفیئر کا اسکول بھی ہے.
اچھا,
جس میں ہمارے پاس اسپیشل بچے آتے ہیں. تو ہم نے اسپیشل ایجوکیشن کے ہمارے پاس جو فیکلٹی تھی اور ہمارے پاس یہ جو چائلڈ ویلفیئر سینٹر ہے, ہمارے ان اساتذہ کرام نے, اسپیشل ایجوکیشن کے ٹیچرز نے ان اسپیشل بچوں کے لیے آن لائن کلاسز کی. آپ اگین اس کو گوگل کریں, یو ول فائنڈ کہ ہمارے ٹیچر ان اسپیشل بچوں کے لیے کیسے لیکچرز پریپیئر کر رہے ہیں, ان کو کیسے بچوں کو انگیج کیا ہوا ہے. آپ کو بڑی خوشی ہوگی کہ یہ پاکستان سے اسپیشل بچوں کو بھی اسی طریقے سے, ہم نے جو ہمارے ہاں پرندے تھے, جانور, پنجاب یونیورسٹی کیونکہ بہت بڑا کیمپس ہے, تو ایک پورا ایک آپ کہہ سکتے ہیں کہ ہمارا ایک اپنا گھر ہے جس میں ہر طرح کے جانور بھی ہیں, انسان بھی ہیں, حیوان بھی ہیں. ہم نے ہر ایک کا خیال کیا, ہم نے ان پرندوں کے لیے بھی کھانے کا, پینے کا, پانی کا, ان کا انتظام بھی. آپ یو ول فائنڈ ان ڈفرنٹ لوکیشنز آف دا یونیورسٹی آپ کو ان کے لیے بھی چیزیں ملیں گی. پھر ہمارے ٹیچرز نے جو ہاسٹلز میں وارڈن سپرنٹنڈنٹ کے طور پر کام کر رہے ہیں, وہاں پہ انہوں نے کیونکہ ان کی خوراک جو تھی ان جانوروں کی, بلی ہے, پیٹ ڈاگز ہیں, تو ان کے لیے ان ہمارے فیکلٹی ممبرز نے ان کے لیے اسپیشل کھانے کا انتظام کیا یا ان کے جو فوڈ ہے ان کو پرووائڈ کیا ہمارے فیکلٹی ممبرز نے. تو میرا خیال ہے کہ یہ ایک ایسا اسپیکٹ تھا جو میں بھول رہا تھا, لیکن ہم نے اس کو بھی خیال کیا, کیٹر کیا. اگر یونیورسٹیز اپنی سوسائٹی کی, اپنی پبلک کی ہیلپ نہیں کر سکتی جہاں پہ بیوٹیفل برینز ایگزسٹ کرتے ہیں, پھر آپ سمجھیں کہ کسی اور جگہ سے ہیلپ نہیں آ سکتی. تو اس لیے ہمارے انسٹیٹیوشنز کو, چاہے وہ نیشنل انسٹیٹیوشنز ہوں یا انٹرنیشنل انسٹیٹیوشنز ہوں, یونیورسٹیز کا رول یہی بنتا ہے, کیونکہ جو ایکسپیرینسڈ کوالیفائیڈ برینز جو ایگزسٹ کرتے ہیں وہ یونیورسٹیز میں ایگزسٹ کرتے ہیں. آپ یہ چیزیں ایکسپیکٹ کالجز سے نہیں کر سکتی, آپ کسی گورنمنٹ آفیسر سے ایکسپیکٹ نہیں کر سکتی, آپ ان سے امپلیمنٹیشن, کوئی گائیڈ لائنز آپ منگوا سکتی ہیں, لیکن آپ سولوشن جو ہے پرابلمز کا سولوشن وہ آپ کو یونیورسٹیز سے ہی ملے گا, جو کہ ہم نے کوشش کی اور ہم اس کے اوپر بلیو کرتے ہیں جو میں نے آپ سے باتیں کی ہیں. تو یہ یونیورسٹیز کا کام ہے اور اس میں اس کو ان کو پلے کرنا پڑے گا.
ڈاکٹر پروفیسر نیاز احمد اختر صاحب, آپ یونیورسٹی آف پنجاب لاہور کے وائس چانسلر ہیں, ستارہ امتیاز ہیں اور بنیادی طور پر ایک کیمیکل انجینئر ہیں, اور آپ یونیورسٹی آف انجینئرنگ اینڈ ٹیکنالوجی ٹیکسلا کے بھی وائس چانسلر رہ چکے ہیں, اور اس وقت آپ نے یونیورسٹی آف پنجاب کے وائس چانسلر کے طور پر ہم سے گفتگو کی. آپ کا بہت شکریہ.
بہت شکریہ یاسمین, آپ نے ٹائم نکالا اور پنجاب یونیورسٹی کا اور میرا پوائنٹ آف ویو لیا, آپ کا بہت شکریہ.
دنیا بھر سے اہم خبروں, دلچسپ معلومات اور ویڈیوز کے لیے آپ آ سکتے ہیں ہمارے سوشل میڈیا پلیٹ فارمز پر, facebook.com/urdubioa اور ٹویٹر اور انسٹاگرام پر @urdubioa پر ہمیں فالو کیجیے.
تازہ ترین خبریں, اہم واقعات, آڈیو ویڈیو رپورٹس اور تجزیے دیکھنے, سننے اور پڑھنے کے لیے ڈاؤن لوڈ کیجیے VOA اردو کی نئی ایپ. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل. آج کے خصوصی پروگرام کے ساتھ آج ہم بات کر رہے ہیں پاکستان میں ٹیکنالوجی کے فروغ کے لیے جو کام ہو رہے ہیں مختلف ادارے کر رہے ہیں اور جو ریسرچ ہو رہی ہے مختلف شعبوں میں, خاص طور پر ٹیکنالوجی کے شعبے میں. ہمارے ساتھ اس وقت موجود ہیں انسٹیٹیوٹ آف ریسرچ اینڈ پروموشن کی ایڈوائزری بورڈ کی رکن عروج اعجاز, جو بحریہ یونیورسٹی کراچی کیمپس میں لیکچرر ہیں اکنامکس کی. ان سے گفتگو کرتے ہیں اور پوچھتے ہیں کہ ان کا جو انسٹیٹیوٹ ہے وہ کس طرح ریسرچ کو پروموٹ کر رہا ہے اور ریسرچ کے نتیجے میں کس طرح انوویشن کو اور ٹیکنالوجیز کو پروموٹ کر رہا ہے پاکستان میں. السلام علیکم عروج اعجاز صاحبہ.
وعلیکم السلام.
کچھ بتائیے کہ اس وقت آپ کا ادارہ, خاص طور پر جو انسٹیٹیوٹ آف ریسرچ اینڈ پروموشن ہے, کیا کچھ کر رہا ہے پاکستان میں ٹیکنالوجی کے فروغ کے لیے اور انوویشن کو پروموٹ کرنے کے لیے؟
انسٹیٹیوٹ آف ریسرچ اینڈ پروموشن 8 years back ڈاکٹر عابد شیروانی, ہمارے جو ڈی جی ہیں یو ایم ٹی لاہور کے, انہوں نے انیشیٹ کیا. اور یو ایم ٹی لاہور نے ہی اس کو ایک انیشیٹو لیا کہ ہم ایک ایسا جو ہے وہ ادارہ بنائے جو کہ ٹرپل ہیلکس ماڈل پہ کام کرے. ٹرپل ہیلکس ماڈل یہ ہے کہ کسی بھی اکانومی کے جو بیسک تین پلرز ہیں, اکیڈمیا, انڈسٹری اور گورنمنٹ, ان تینوں کو آپس میں کنیکٹ کرے تاکہ انوویشن سکسیسفل اسی وقت ہو سکتی ہے جس وقت یہ تینوں ادارے آپس میں انٹر کنیکٹڈ ہوں. اگر اسٹارٹ کیا تھا, اسٹارٹ ہم نے کیا پنجاب سے, لیکن گریجولی پھر ہم نے ریئلائز کیا کہ اس کو ہمیں گریجولی پورے پاکستان میں موو کرنا چاہیے. اس ٹارگیٹ کو اچیو کرنے کے لیے ہم نے یہ کیا کہ ہر پروونس کے اندر ہم ایئرلی, ایک پریکٹس ہے ہماری کہ ہم ایک انوینشن ٹو انوویشن سمٹ کرواتے ہیں. انوینشن ٹو انوویشن سمٹ کوئی بھی پبلک سیکٹر انسٹیٹیوٹ جو اس پروونس کا ہوتا ہے وہ اس کو ہوسٹ کرتا ہے, اور اس پروونس کی جتنی بھی یونیورسٹیز ہوتی ہیں ہم ان کو فری آف کاسٹ وداؤٹ اینی چارج ان کو ہم انوائٹ کرتے ہیں کہ وہ آ کے اپنی ٹیکنالوجیز کو وہاں پر پریزنٹ کریں. اور وہاں پر ہماری کوشش یہ ہوتی ہے کہ ہم انڈسٹری اور گورنمنٹ کے لوگوں کو وہاں پر لے کر آئیں تاکہ جو ہے وہ ان کو وہاں پہ ان کو جو ہے ان کو فیڈ بیک مل سکے ان کی ٹیکنالوجیز کے اوپر. تو یہ تو ہماری پریکٹس تھی جو کہ ہم پری کووڈ کر رہے تھے.
لیکن یہ کوئی الگ سے انسٹیٹیوٹ ہے یا یونیورسٹی کے اندر, یونیورسٹی کے اندر ہی یہ کام کرتا ہے انسٹیٹیوٹ؟
یونیورسٹی ود ان دا ہے تو سیپریٹ انسٹیٹیوٹ, لیکن انڈر دا یونیورسٹی امبریلا کام کرتا ہے, تو ہے سیپریٹ اینٹیٹی. لیکن
کن کن یونیورسٹیوں میں یہ اس وقت موجود ہے؟
دیکھیں انسٹیٹیوٹ آف ریسرچ پروموشن آلموسٹ پاکستان بھر کی تقریباً 200 یونیورسٹیز جو ہیں وہ ہمارے پاس آن بورڈ ہیں پورے پاکستان میں سے.
ٹھیک ٹھیک,
جس میں جو ہے ہم کام کر رہے ہیں. اب اس کے ساتھ یہ ہوتا ہے کہ روٹین پریکٹس ہے کہ گریجولی پہلے پنجاب کیا, پھر پنجاب سے ہم کے پی کے میں, پھر بلوچستان میں, اور گریجولی سندھ میں. سندھ میں شاید اس کا کلچر سب سے لیٹ آیا ہے, تو لیکن گریجولی ہم نے اس کو سندھ میں بھی اسٹارٹ کیا. لیکن یہ ہماری ایکٹیویٹیز تھی پری کووڈ. اب جب کووڈ کا سینیریو ہے, بیسیکلی ہماری ایک سمٹ سندھ کی پلان اپ تھی مارچ کے اندر, جو کہ ظاہر ہے کووڈ سچویشن کی وجہ سے اس کو ہم نے کینسل کرنا پڑا. اب ہم پلان یہ کر رہے ہیں, اب کرنٹلی ہم نے پلان کیا کہ ہم اپنے ٹائم کو ویسٹ نہ کریں. ظاہر ہے کہ ٹیکنالوجی کا دور ہے, تو یہ 3 مہینے 6 مہینے واٹ ایور جو بھی ٹائم پیریڈ ہمارے پاس ہے اس کو ہم ویسٹ نہیں کر سکتے. تو ہم نے ایک اپنی کیمپین لانچ کی کہ ہم جو ہے وہ پاکستان کی اکانومی کی ریوائیول کے لیے کام کریں گے, کیونکہ ہمیں پتا ہے کہ ورلڈ ڈپریشن جو ہے وہ ہم ایکسپیکٹ کر رہے ہیں کہ آنے والا ہے, جو کہ شاید کووڈ سے زیادہ ہارمفلی افیکٹ کرے گا کسی دنیا بھر کی اکانومیز کو. تو ہم نے یہ کیا کہ ہم جو ہے وہ ایک ریپیٹڈلی ایک سیکٹوریل انالیسس کا ایک سیشن رن کر رہے ہیں آن لائن, جس میں ہمارے پاس ہم نے اپنی اکانومی کے ڈفرینٹ سیکٹرز کے اوپر کام کیے. اور ہماری کوشش یہ ہوتی ہے کہ ہم جو فیلڈ کے ایکسپرٹس ہیں, خاص طور پہ جو انڈسٹریز کے لوگ ہیں جو کہ ایکچولی ہمارے پاس جو ہے پریکٹیکلی فیلڈ میں کام کر رہے ہیں, ان کے ساتھ ہم نے ڈسکشن بیسڈ جو ہے وہ پینل ڈسکشنز رکھے تاکہ ہم ان کی پرابلمس کو ہائی لائٹ کر سکیں. اور پھر اس کو گورنمنٹ, ہم نے کوشش یہ کی کہ اس سیشن کے اندر بینگ اکیڈمیشین ہم لوگ خود موجود تھے, اس کے علاوہ گورنمنٹ کے ریپرزینٹیٹیو بھی اس کا پارٹ تھے, اور ساتھ میں ہم نے انڈسٹریز کو بھی ساتھ میں اس کو آن بورڈ لیا. اور اس کے اوپر ہم نے کیا کیا کہ اس پہ ہم نے جو ہے وہ ان کے جو پوائنٹس تھے یا جو ریکمنڈیشنز وہ چاہ رہے تھے کہ یہ چیزیں گورنمنٹ کو اڈاپٹ کرنی چاہیے, یہ پرابلمس ہیں, تو ہم نے اس کو ہائی لائٹ کیا, گورنمنٹ تک پہنچایا تاکہ اس کے سولوشنس کے لیے کام ہو سکے. اور سب سے اچھا سکسیزفل ہمارا اس میں یہ ہے کہ ہم نے ابھی ریسنٹلی جو ہمارے 2 سیشنز ہمارے جو ہیں وہ بجٹ پہ ہوئے, اور الحمدللہ بجٹ کی جو سیکٹوریل انالیسس ہم نے کی تھی وہ ہم نے اکیڈمیا کی طرف سے اور انڈسٹریز کی طرف سے ہم نے پوائنٹس بنا کے گورنمنٹ کو ایز اے ریکمنڈیشن بھیجا, جن میں سے کچھ پوائنٹس ہمارے جو ہیں وہ ورکنگ میں بھی آ گئے.
कौन से पॉइंट्स आपके कौन से पॉइंट्स आपके वर्किंग में आए?
हमने उसमें से कुछ पॉइंट हाईलाइट किए थे कि एसएमईज के हवाले से, जैसे बहुत सारी कंप्लेंट्स थी एसएमईज को कि गवर्नमेंट की अनाउंस पॉलिसी उतनी इफेक्टिवली एग्जीक्यूट नहीं हो रही है, तो हमने उसकी एग्जीक्यूशन के लिए काम किया कि गवर्नमेंट को हमने हाईलाइट करवाया कि इसकी एग्जीक्यूशन में इशू है, या फिर टैक्सेस से रिलेटेड, या फिर जब पॉलिसी मेकिंग में जो हमारे एसएमईज की रिक्वायरमेंट थी कि जब पॉलिसी मेकिंग की जाए तो उनको उस पॉलिसी मेकिंग का पार्ट बनाया जाए, उसकी एग्जीक्यूशन हमारे साथ हुई। इसके अलावा हमारे पास जो हमारी पॉलिसी रिकमेंडेशन है बजट के लिए डिफरेंट सेक्टर्स के हवाले से, उसको भी जो है वो मिनिस्ट्री लेवल पे हमने इसको फ्लोट किया ताकि जो है वो पार्लियामेंट तक हमारी चीजें, हमारी हमारी जो से है वो पहुंचे कि हम ये चाहते हैं और हमारी जो है ये बात मानी जाए, तो पार्लियामेंट तक हमारी चीजें इंशाल्लाह पहुंच गई हैं और ग्रेजुअली हम उम्मीद करते हैं कि इस पे कोई एक्शन भी होगा। तो ये हमारी करंट एक्टिविटी थी जो हम अपनी यूनिवर्सिटी के प्लेटफॉर्म से कर रहे थे, जो कंसोर्शियम ऑफ यूनिवर्सिटी हमने बनाया है।
कुछ वजह कीजिए कि कंसोर्शियम ऑफ यूनिवर्सिटीज क्या है, कितनी यूनिवर्सिटियां इसमें शामिल हैं और किस तरह ये कंसोर्शियम काम कर रहा है?
देखिए वैसे तो मैं तो आपको बताया जिस तरह के हमारे पास ऑलमोस्ट 200 यूनिवर्सिटीज हमारी ऑन बोर्ड है पूरे पाकिस्तान से, लेकिन जब हमने करंटली जो है वर्किंग शुरू की तो आपको मालूम है पाकिस्तान के बहुत सारे ऐसे डिप्राइव्ड एरियाज हैं जहाँ पर इंटरनेट की कनेक्टिविटी उस तरीके से, खासतौर पे केपी के और बलोचिस्तान में हमारे साथ बहुत इश्यूज थे कि हम उस तरह से उनको कनेक्ट नहीं कर सकते थे जिस तरह से जो हमारे पास जो कनेक्टिविटी सिटीज के अंदर अवेलेबल होती है। तो हमने ये किया कि उन 200 यूनिवर्सिटीज में से कुछ यूनिवर्सिटीज ऐसी हैं जिन्होंने जो है वो इसकी जो ऑनलाइन सेशन हमने कंडक्ट करवाए, इसमें आपके पास जो है वो रिफा पब्लिक पॉलिसी इंस्टीट्यूट इस्लामाबाद है हमारे साथ, इसके अलावा सेंटर ऑफ पीस एंड डेवलपमेंट का इंस्टीट्यूट इस्लामाबाद का वो हमारे साथ है, अप्लाइड इकोनॉमिक्स रिसर्च सेंटर कराची वो हमारे साथ ऑन बोर्ड है, यूनिवर्सिटी ऑफ सियालकोट हमारे साथ काम करी, IRP तो ऑब्वियसली है ही, और साथ में बहरी यूनिवर्सिटी कराची जो है वो उसकी पार्टनर है, तो बैरी यूनिवर्सिटी कराची ने डिसाइड करके वो उसको लीड करेंगे और जो है वो हमने फिर सारे सेशन इसको मैनेज किए। अब तो, जो फ्यूचर प्लान्स हम कर रहे हैं पोस्ट कोविड का, आपको जैसे मैंने बताया कि सिंध की समिट लाइनअप थी जो कि हो नहीं सकी कोविड की वजह से, तो अब हमने प्लान ये किया क्योंकि जाहिर है कि कोविड अभी तो एग्जिस्ट कर रहा है लेकिन ऑब्वियसली जब भी इसका एंड होगा तो उसके बाद भी बहुत सारी क्राइसिस ऐसी हमारे सामने खड़ी होंगी जिसको कन्फ्रंट करना इतना आसान नहीं, और ये सिर्फ पाकिस्तान का इशू नहीं है, ये वर्ल्ड वाइड सबके साथ प्रॉब्लम है। तो हमने इस वक्त जो है वो हमने अपनी स्टार्ट की है अभी फिलहाल प्रमोशन कि अब हमने कोशिश ये की है कि जो हमारी सिंध लाइनअप थी उसको हमने सिर्फ सिंध समिट के प्लेटफॉर्म पे नहीं रखा बल्कि पूरे पाकिस्तान इसको हमने नेशनल समिट का जो है वो प्लेटफॉर्म बनाया, और नेशनल समिट क्योंकि ऑनलाइन होगी तो उसके हमने एक चीज को ऑफर की है पूरे पाकिस्तान में कोई भी अगर ऐसी टेक्नोलॉजी है जो कि COVID-19 और इसके इफेक्ट्स को ओवरकम करने के लिए, इसके इफेक्ट को रिड्यूस करने के लिए किसी भी तरह की टेक्नोलॉजी है, चाहे वो सोशल एक्टिविटी है, चाहे वो हमारे पास बायो टेक्नोलॉजी कोई डेवलपमेंट हुई हुई है, कोई आपके पास पेस्टिसाइड आपने बनाया है इसके अलावा आपने, या फिर कोई मेडिसिन आपने किया, कोई आपने इक्विपमेंट वेंटिलेटर बनाया है, कोई इक्विपमेंट है जो फैसिलिटेट कर रहा है, या फिर ये कि इसकी ट्रैकिंग की कोई डिवाइस बनाई है किसी भी तरह की, या फिर कोई सोशल आप जो है वो टास्क अचीव करें, क्योंकि ऑब्वियसली जो इतना जो क्वारंटाइन फेज है इसके बाद शायद हम लोग जब बाहर निकलेंगे तो हम लोगों को साइकोलॉजिकल इश्यूज भी बहुत सारे फेस करने पड़ेंगे, तो सोसाइटी को हमारे पास सिर्फ आपके पास प्रैक्टिकल ग्राउंड्स के अलावा ह्यूमन बीइंग्स पे भी बड़ा काम करना पड़ेगा, तो उसके लिए भी हमने जो जितनी भी इनोवेशन पॉसिबल हो सकती है किसी भी डायरेक्शन के अंदर, किसी भी सेक्टर के अंदर, तो हमने पूरे पाकिस्तान को इन्वाइट किया है कि वो अपनी COVID-19 से रिलेटेड या इसके बाद जो सिनेरियो आने वाला है उसके डिजास्टर को रिड्यूस करने के लिए कोई भी अगर उन्होंने कोई इनोवेशन किया है या कोई इन्वेंशन किया तो वो समिट के प्लेटफॉर्म पे लेकर आए और उसको हम प्रेजेंट करें, उसको हम क्या करेंगे उसको हम इंडस्ट्रीज तक भी लेकर जाएंगे और उसको उसके अगर उसमें टेक्नोलॉजी में ऐसी बात है जो कि वर्किंग हो सकती है तो हमने उनको कहा है कि हम इंडस्ट्री का एक प्लेटफॉर्म देंगे जिसके थ्रू जो है वो अपने प्रोडक्ट को मार्केट कर सकेंगे, और गवर्नमेंट जो है वो बहुत सारी हमारे पास फंडिंग एजेंसीज भी एग्जिस्ट करती हैं कि अगर इनके प्रोजेक्ट की फिजिबिलिटी को अच्छी तरीके से प्रेजेंट करते हैं तो उसको हम कमर्शलाइजेशन के प्रोसेस में भी जो है वो उनको हेल्प आउट कर सकते हैं।
तो ये तो इसके लिए जो सिर्फ यूनिवर्सिटी के लोग ही अप्लाई करेंगे इस समिट में शिरकत करेंगे या कोई भी कर सकता है, क्या शराइत क्या होंगी इसमें आपके समिट में?
देखिए जनरली तो समिट का हमारा प्लेटफॉर्म यूनिवर्सिटीज के लिए होता है लेकिन इस वक्त हमने इसको ओपन किया है कि कोई भी इंडिविजुअल इसमें पार्टिसिपेट कर सकता है। इंडिविजुअल कैपेसिटी में भी कर सकता है, क्योंकि कोई जरूरी कोई स्टूडेंट ग्रेजुएटेड स्टूडेंट हो सकता है जो कि अब शायद स्कूल यूनिवर्सिटी नहीं जाता, लेकिन उसके पास कोई आइडिया, वो काम करता, कोई होम मेड एक्टिविटी हो सकती है, कुछ भी हो सकता है। तो हमने जो है इस वर्ष को ओपन प्लेटफॉर्म रखा है कि किसी भी फील्ड का हो, यूनिवर्सिटी का नहीं है, स्कूल का हो, स्कूल, क्योंकि आपको समिट की सबसे अच्छी खूबसूरती है कि इस समिट के अंदर हम सिर्फ यूनिवर्सिटीज को इन्वाइट नहीं करते, आपको समिट के अंदर आपको जो है वो डिफेंस की चीजें भी मिलेंगी, समिट के अंदर आपको कॉलेजेस की पार्टिसिपेशन भी नजर आएगी, इवन हमने स्कूल की पार्टिसिपेशन का भी एक पोर्शन रखा है, क्योंकि इनोवेशन कल्चर एकदम से आप नहीं ला सकते यूनिवर्सिटीज लेवल पे, उसको आपको स्कूल के लेवल से ग्रूम करना पड़ेगा, तब जाके बच्चे रियलाइज करेंगे कि उनके पास R&D के लिए, हम बात तो बहुत करते हैं लेकिन R&D एक्टिविटी के लिए जो इनोवेशन का कॉन्सेप्ट है ये स्कूल से बिल्डअप होना चाहिए। हम शुरू में बच्चों को उनकी क्रिएटिविटी को किल कर देते हैं और उसके बाद जो है वो चाहते हैं कि यूनिवर्सिटी में आके एकदम इनोवेटिव आइडिया वो लेकर आए, वो पॉसिबल नहीं। तो हम उसको भी जो है वो उनको भी इनकरेज करते हैं कि अगर स्कूल लेवल पे ठीक है बच्चों की क्रिएटिविटी का वो स्टैंडर्ड नहीं होगा, लेकिन उनकी इनकरेजमेंट तो होगी, और फिर ग्रेजुअली बच्चे आजकल के बहुत अच्छे लर्नर हैं टेक्नोलॉजी के, जब वो अपने सामने बहुत सारी टेक्नोलॉजीज को प्रेजेंट करता देखते हैं तो फिर उनके पास अगले साल पार्टिसिपेशन की और चीजें उनकी इम्प्रूवमेंट होती है, ग्रेजुअली वो इम्प्रूव करते जाते हैं, और जब यूनिवर्सिटी के प्लेटफॉर्म पर आते हैं तो उनकी प्रोडक्ट काफी अच्छी ग्रूम प्रोडक्ट होती है।
ठीक, तो क्या इस वक्त जो हमारा प्रोग्राम सुन रहे हैं तो आप कैसे इन्वाइट करेंगे लोगों को, कैसे आप तक पहुंचेंगे इस इनोवेशन के समिट में लोग?
देखिए इनोवेशन समिट को पहुंच तक रीच करने के लिए बहुत सारी सोर्सेज हैं, इनोवेशन समिट की वेबसाइट है उसके थ्रू कर सकते हैं, इसके अलावा इनोवेशन समिट का जो है वो बाकायदा प्ले स्टोर पे इसकी ऐप अवेलेबल है, आप ऐप के थ्रू इसमें जो है वो पार्टिसिपेशन अपनी भेज सकते हैं। इसके अलावा हमारे पास सोशल मीडिया प्लेटफॉर्म्स हैं, फेसबुक का है, ट्विटर का है, इंस्टाग्राम का है, तमाम चीजों के ऊपर हम इसको अपडेट करेंगे और इसको फ्लोट करेंगे। इसके अलावा हम HEC के प्लेटफॉर्म से भी इसको भेजेंगे और यूनिवर्सिटीज को बाकायदा जो है यूनिवर्सिटीज को ऑफिशियली ईमेल, क्योंकि जाहिर है कि आपको पता है कि फिजिकली तो इस वक्त कुछ हो नहीं सकता, तो यूनिवर्सिटीज को ऑफिशियल ईमेल्स भी की जाएंगी, उनके तमाम और एक ऑफिसेस को जो है ईमेल की जाएंगी, ताकि जो है वो उसको जो है वो हम जो पार्टिसिपेशन करना चाहे वो आ सकते हैं।
तो कब होगा ये समिट?
ये अभी जो हमने टाइमलाइन सेट की वो हमने अगस्त की प्लान की है, अभी एग्जैक्ट डेट नहीं है लेकिन होपफुली कि वो आपके पास 6-10 अगस्त के मिड के दरमियान होगी इंशाल्लाह।
अच्छा, तो जो लोग हमारा प्रोग्राम सुन रहे हैं इस प्लेटफॉर्म से, वो अगर चाहें कि समिट में अपनी चीजों को जो उन्होंने इनोवेशन की है वो सबमिट कराएं और उसमें शामिल हों, तो वो आपकी वेबसाइट्स पर जाएं, आपके फेसबुक पेज पर जाएं, तो बता दीजिए लिंक्स वगैरह।
innovationsummit.net की साइट है, इस पेज पे आपके पास जो है वो आपका innovationsummit.net की साइट पे आपको उसका जो है वो प्ले स्टोर की ऐप का वो भी मिलेगा, शॉर्टकट भी मिल जाएगा। इसके अलावा आपके पास behriyauniversity.edu.pk की साइट पर आप यूनिवर्सिटी की साइट पे भी विजिट कर सकते हैं, जितनी भी चीजें होंगी हम यूनिवर्सिटी की वेबसाइट पे अपडेट करेंगे। इसके अलावा इनोवेशन समिट की जो वेबसाइट है वहां से भी आपको तमाम सारे लिंक्स मिल जाएंगे।
और ये सब फ्री होगा, आपकी जो भी चाहे
वो जी बिल्कुल
तो इसमें दाखिल हो सकता है,
फ्री ऑफ कॉस्ट होगा, फ्री ऑफ कॉस्ट होगा।
तो बेहद शुक्रिया उरूज एजाज साहिबा, आप बहरी यूनिवर्सिटी कराची कैंपस में लेक्चरर हैं लेकिन इसके साथ साथ आप इंस्टीट्यूट ऑफ रिसर्च एंड प्रमोशन में एडवाइजरी जो बोर्ड है उसकी भी रुकन हैं, और यूनिवर्सिटियों का कंसोर्शियम जो है उसमें भी बड़ा एक्टिव रोल प्ले कर रही हैं। आपने बड़ी तफसील से बताया कि अब आपकी जो कमिंग समिट होने वाला है जो गालिबन वर्चुअली होगा इनोवेशन का, उसके लिए आप अभी से तैयारी कर रही हैं और बहुत सारे लोग इससे इस्तेफादा कर पाएंगे। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
हम जब खौफ को बेनकाब करते हैं, हम जब सवाल उठाते हैं, हम जब उनकी आवाज बनते हैं जिनकी कोई नहीं सुनता, तो फर्क पड़ता है आजाद सहाफत से। हम हैं वॉइस ऑफ अमेरिका, हमारे लिए आजाद सहाफत अहम है।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूं यास्मीन जमील, आज के खुसूसी प्रोग्राम के साथ। इस वक्त कोरोना की वबा के दौरान बहुत से लोग मुख्तलिफ सतह पर अपनी जिम्मेदारियां अदा कर रहे हैं और कोशिश कर रहे हैं कि वो जो कुछ कंट्रीब्यूट कर सकते हैं कोरोना के खिलाफ लड़ने में और कोरोना के शिकार लोगों की मदद करने में वो उसे अदा करें। तो पाकिस्तान यूथ पार्लियामेंट है जिसके सदर अबू बकर मेरे साथ इस वक्त टेलीफोन पर मौजूद है लाहौर से। इन्होंने एक कैंपेन शुरू की है जो जिसका नाम है अहद जिंदगी का। ये कैंपेन कोरोना के हवाले से ही है, तो इनसे तफसीलात जानते हैं कि ये कैंपेन क्या है और किस तरह ये कैंपेन चलेगी और किस तरह इस कैंपेन से फायदा पहुंचेगा आम लोगों को कोरोना की वबा से निमटने में। तो बात करते हैं। तो अस्सलाम वालेकुम मोहम्मद अबू बकर।
वालेकुम अस्सलाम मैम।
बताइए ये अहद जिंदगी का कौन सा अहद है और इस अहद में क्या अहद हो रहा है और कौन कर रहा है ये अहद और किसके लिए कर रहा है ये अहद और इस अहद का अंजाम क्या होगा, हमारे सुनने वालों तक पहुंचाइए।
जी मैं आपको बिल्कुल बताता चलूं, ये हमने दो दिन पहले इस कैंपेन की लॉन्चिंग की है। ये पब्लिक सर्विस कोरोना अवेयरनेस कैंपेन है जिसका नाम है अहद जिंदगी का। इसका अगर मैं थोड़ा सा आपको पास मंजर बताऊं तो वो ऐसे है कि इस वक्त पाकिस्तान में जो है वो लाखों की तादाद में जो है वो कोरोना के मरीज जो है वो सामने आ चुके हैं और ये ग्रोथ जो है वो एक्सपोनेंशियल रेट के साथ बढ़ती ही चले जा रही है। और इसमें जरूरत इस अम्र की थी कि अवेयरनेस क्रिएट की जाए क्योंकि हमारे लोग इसको एक्सेप्ट नहीं कर रहे और पाकिस्तानी बाहसियत कौम थोड़े से जो है वो किसी भी चीज को एक्सेप्ट करने में थोड़ा सा टाइम जो है वो ज्यादा ले लेते हैं। तो हमने इस चीज को जो है वो फील किया कि हमें इस चीज को हर बंदे तक पहुंचाना है कि टेक कोरोना सीरियसली, और इसी के लिए हमने ये कैंपेन जो है ये यूनिक फर्स्ट ऑफ इट्स काइंड एक कैंपेन है। जिस तरह कोरोना फैलता है सीरीज में और एक चेन बनती जाती है, उसी तरह ये एक अवेयरनेस कैंपेन है जो एक चेन की सूरत में चलेगी। अब इसमें है क्या, इसमें हम किस तरीके से काम करेंगे उसकी मैं आपको थोड़ी सी डिटेल्स बता देता हूँ। इस कैंपेन में होगा ये कि हम मुख्तलिफ लोगों से ये अहद लेंगे कि मैं ये अहद करता हूँ, मैं ये हल्फ देता हूँ कि मैं कोरोना के SOPs के ऊपर जो है वो पूरी तरह से अमल पैरा होऊंगा, एहतियाती तदाबीर को इख्तियार करूंगा और साथ ही साथ मैं ये भी अहद करता हूँ कि मैं कम अज कम 10 अफराद को अपने सर्कल में इस चीज की आगही फराहम करूंगा और उन 10 लोगों से भी इस चीज का अहद लूंगा कि वो SOPs के ऊपर मुकम्मल अमल दरामद को यकीनी बनाए। अब इस
तो ये अहद आप कैसे लेंगे और लोग क्या आप समझते हैं कि आपको ये अहद दे देंगे और अहद दे देंगे और उस पर कायम भी रहेंगे?
मैम इसको लेने का तरीका ये होगा कि लाइक मुख्तलिफ हमारे लोग हैं जो मेंबर्स हैं हमारी टीम है वो फर्स्ट स्टेप में इसको इनिशिएट करेंगे और वो इसके ऊपर मुकम्मल लग रही है और हमारा पूरा रोड मैप तैयार हो गया कि हमने इसको किस तरीके से लेके चलना है। जो हजारों की तादाद में पाकिस्तान यूथ पार्लियामेंट के मेंबर हैं वो जब इस चीज को लेके चलेंगे तो ये इसकी ग्रोथ होगी इस तरह से कि 1 से 10, 10 से 100 और 100 से 1000 और लाख बढ़ते चले जाएंगे। एक वीडियो की फॉर्म में हम ये ओथ लेंगे और अपने इर्द गिर्द मौजूद हर बंदा किसी भी तरीके से जो है वो ओथ ले सकता है। अगर मैं घर में बैठा हूं तो मैं कम अज कम अपने फैमिली मेंबर्स से, अपने नेबर से, अगर मैं किसी ऑफिस में हूं तो मैं अपने ऑफिस वालों से, अगर मैं किसी क्लास का स्टूडेंट हूं तो मैं अपने क्लास फेलो से, अगर मैं टीचर हूं तो मैं अपनी क्लास से और अपने कोलीग से, और इस तरीके के साथ ये फैलता ही चला जाएगा सिलसिला। हम इसके ऊपर इस तरीके से जो है वो इंशाल्लाह वर्किंग करेंगे।
तो क्या आपका टारगेट क्या है, कितने कितने दिनों में कितने लोगों से अहद ये आपकी यूथ पार्लियामेंट ले लेगी?
हमारा मैम अहद ये है कि 1 करोड़ लोगों से हमने 20 दिन के अंदर अंदर इंशाल्लाह ये अहद लेना है पूरे पाकिस्तान से।
अच्छा,
कम अज कम 1 करोड़।
तो उनकी जो 1 करोड़ की जो अहद की जो है वो वीडियोस कहाँ अपलोड करेंगे आप?
1 करोड़ लोगों की सबकी जो है वो पॉसिबल नहीं होंगी, उसको हम ये करेंगे कि तो मतलब एक वीडियो अगर कोई 5 मिनट की या 10 मिनट की बन रही है तो पूरे ओथ के जो है वो छोटे छोटे क्लिप्स, मतलब हर बंदे को एक एक दो दो सेकंड के अंदर लेके वो जो है वो हम चलाते जाएंगे और एक वीडियो कंपाइल करके जो है वो लग दी जाएगी। और इसमें हमारा जो सेकेंड फेज है उसमें हमें डिफरेंट पॉलिटिकल पर्सनैलिटीज और डिफरेंट शोबिज इंडस्ट्री के स्टार्स जो है और पाकिस्तान के जो नेशनल प्लेयर्स हैं और जो भी हमारे इन्फ्लुएंसर्स हैं वो हमें इसमें सपोर्ट करेंगे, अपने मैसेजेस देंगे, इस चीज को एंडोर्स करेंगे ताकि ज्यादा से ज्यादा पब्लिक जो है वो इसके ऊपर
आगाही में शामिल हो सके और इसकी कोरोना के SOPs के ऊपर अमल दरामद करें। कॉलेजेस यूनिवर्सिटीज के इस वक्त अगर आप देखें तो वो क्लासेस ऑनलाइन उनकी चल रही हैं और एक क्लास में एट अ टाइम अगर मिनिमम भी कहीं कंसीडर किया जाए तो 40-50 स्टूडेंट्स जो हैं वो मौजूद होते हैं। तो हम यूनिवर्सिटीज को रिक्वेस्ट करेंगे, हम टीचर्स को रिक्वेस्ट करेंगे, एकेडेमिया को रिक्वेस्ट करेंगे कि आप ये चीज सेकेंड फोर्थ में लेना है। आपने जब किसी क्लास में पढ़ाना है तो एट अ टाइम आप जो है वो, अगर मैं एग्जांपल दूं कि 50 लोग जो है वो ओथ देते हैं और उन 50 ने अगर ये अहद लिया है तो वो 50 का मतलब ये है कि वो 500 लोगों से आगे और लेंगे और जब वो 500 लोग आगे लेंगे तो ये 50,000 और 5 लाख की स्ट्रेंथ जो है वो हमारे टारगेट की तरफ चलती ही चली जाएगी। तो एकेडेमिया के लोगों का बहुत जो है वो इसमें जरूरी किरदार है। और हमारी पास जो है, मैं आपको बताता चलूं कि हर जो है वो फील्ड के 28 जो है वो हमारी फील्ड्स हैं जिसमें लॉ एंड जस्टिस है, हमारे पास लॉयर्स हैं, डॉक्टर्स हैं। तो होगा ये कि हम इसी तरह हमारे जो लॉयर विंग्स है उसके अंदर जो है हम उनसे रिक्वेस्ट करेंगे कि वो डिफरेंट बार्स के अंदर अपने अपने जो है वो बार के मेंबर से जो है वो ले। हमारे जो डॉक्टर्स हजरात हैं YDA से हम इंशाल्लाह रब्ता करेंगे कि वो भी जो है वो इसके ऊपर करें, क्योंकि कई हर इस शोबे के अंदर हम इसको इंशाल्लाह फैलाने का जो है वो इरादा रखते हैं और इसको इंशाल्लाह पूरा करें।
शुक्रिया आपका मोहम्मद अबू बकर, आपने एक अंदाज से यूथ पार्लियामेंट के सदर के तौर पर और यूथ पार्लियामेंट की तरफ से कोरोना के खिलाफ एक कैंपेन शुरू की है और कोरोना के बारे में आगही फैलाने के लिए उनसे लोगों से अहद लेने का एक सिलसिला शुरू किया है, अहद जिंदगी का, और ये एक बिल्कुल मुनफरिद अंदाज है। आपने इससे पहले भी एक कैंपेन शुरू की थी जो आपने बताया था कि बहुत कामयाब रही, कुछ उसका जिक्र कीजिए कि इसी तरह की एक और कैंपेन भी और उसी के नतीजे में आपको ये ख्याल आया कि अब हम इस ये मुहिम यूं शुरू करते हैं।
कुछ ऐसे थी कि पाकिस्तान में एक सर्वे जब कंडक्ट किया गया यूनिवर्सिटी ऑफ हेल्थ साइंसेज की तरफ से तो उसके अंदर ये स्टैट्स सामने आए कि पाकिस्तान में 82% लोग ऐसे हैं जो ऑलरेडी एम्बुलेंस को रहते हैं और 18% की जो क्लास है वो ऐसी है कि वो इसको रास्ता नहीं देती। तो 18% को टारगेट करके उस कैंपेन को प्लान किया गया था। वो कैंपेन थी कि एम्बुलेंस को रास्ता दे। उस कैंपेन के तहत हम इसी तरह रोड्स पे निकले और लोगों से अहद लिया और इसी तरीके से फिर हम यूनिवर्सिटीज में, कॉलेजेस में, डिफरेंट जगहों पे पाकिस्तान पे गए और उसकी इफेक्टिवनेस 82 से बढ़ के एक साल के बाद 96% पे आ गई। तो एक मैं चीज आपको और इसमें जो है वो इजाफा करता चलूं कि वो कैंपेन भी सर्टिफाइड कैंपेन थी। हम जिस बंदे से भी अहद लेते थे उसको एक सर्टिफिकेट भी इशू करते थे कि उसने इस चीज का अहद लिया ताकि उसको याद रहे हमेशा। और इस कैंपेन में भी हम हर बंदे को एक सर्टिफिकेट, जो जो वीडियो हमें रिसीव होती जाएगी उन हमने अपना व्हाट्सएप नंबर भी जो है वो शेयर कर दिया है इंशाल्लाह, आज उसको जो है वो हम अपने सारे सोशल मीडिया प्लेटफॉर्म्स और वेबसाइट पे भी पोस्ट कर देंगे। जो जो हमें रिसीव होती जाएगी थ्रू ईमेल, थ्रू व्हाट्सएप, हम उनको सर्टिफिकेट भी जो है इस ओथ का जो है वो करते रहेंगे और इसी तरीके से जो है वो इस कैंपेन को हम फैलाते थे।
अच्छा, लेकिन जो एम्बुलेंस की आपने कैंपेन चलाई थी वो उस वक्त तक तो कामयाब रही, लेकिन अब क्या हाल है, वो कैंपेन लोग भूल गए?
नहीं, बिल्कुल कैंपेन भूले नहीं है और कम से कम जो है वो उसको 10-15 साल के लिए स्टडी जो है वो रिजल्ट जो है उनको नोटिस करने के लिए उसको डिजाइन किया गया था और हमने ज्यादा स्पेसिफिकली टारगेट ही यूथ को किया था कि हम उस कैंपेन का भी मकसद ये था, इस कैंपेन का भी मकसद यूथ को टारगेट करना है। क्योंकि हमने रोड्स के ऊपर ये देखा कि जो लोग बूढ़े हैं या एजेड हैं वो तो ऑलरेडी रास्ता देते हैं क्योंकि वो इन हकीकत को समझते हैं कि जो एम्बुलेंस में जो जिंदगी है वो कीमती है। और हमने यंगस्टर्स को ये ऑब्जर्व किया कि अगर कोई एम्बुलेंस निकल रही है तो उसी के पीछे अगर कोई बाइक है तो वो तेजी से उसके पीछे जो है वो उन्होंने चलना शुरू कर दिया कि हम निकले। तो हमारी यूथ में भी जो है वो एक इस किस्म का रवैया था। तो इसीलिए अब ये भी जो हमने कैंपेन प्लान किया तो यूथ को टारगेट करके की है। ये लोग जो हैं वो अभी जो टीन एज में हैं या 20s में हैं तो कम से कम 10-15 साल जब तक हमारे बच्चे जो हैं वो, और उसमें मजेदारी की बात ये थी कि कैंपेन का जो एक हिस्सा सिर्फ और सिर्फ हमारे मॉरल वैल्यूज की बिल्डिंग पे था और उसमें हमने ये जो है वो टेक्स्ट बुक बोर्ड वालों से ये मुतालबा किया था कि ये जो हमारी मॉरल वैल्यूज है कि एम्बुलेंस को रास्ता देना चाहिए और इस तरह के जो बकायदा सब्जेक्ट्स, फर्स्ट एड की ट्रेनिंग है और इस तरह के जो सब्जेक्ट्स हैं उसको आप प्राइमरी लेवल से बच्चों में इंडोर्स करें। और हमने ये मुतालबा किया था और उस पर वर्किंग भी चल रही है, लेकिन पाकिस्तान में निज़ाम कुछ ऐसा है कि हमें जो सिलेबस रिव्यू करना है उसमें साल हर साल जो है वो गुजर जाते हैं, 10-10, 15-15 साल के बाद जब कभी वो सिलेबस रिवाइज होता है तो उसमें इस चीज़ को शामिल किया जाता है।
बेहद शुक्रिया मोहम्मद अबू बकर, आप पाकिस्तान यूथ पार्लियामेंट के प्रेजिडेंट हैं और आपने जो मुहिम शुरू की है अहद जिंदगी का नौजवानों के लिए शुरू की है, और ये इसलिए शुरू की है कि वो कोरोना से बचाव के लिए जो एहतियाती इकदाम हैं उन पर खुद भी अमल करें और अपने साथ दूसरे लोगों को भी उस पर अमल कराने की तलकीन करें, न सिर्फ तलकीन करें बल्कि उनसे भी अहद लें कि वो इस पर कायम भी रहेंगे और उस पर अमल भी करेंगे। और एक चेन है, जिस तरह कोरोना एक चेन की सूरत में फैलता है, आप एक उसके एक पैरेलल एक चेन आपने बनाई है जिसके जरिए आप कोरोना के खिलाफ एक उसके यानी मुकाबला करने के लिए आपने एक और सिलसिला शुरू कर दिया है। आप हम उम्मीद करेंगे कि कुछ अरसे के बाद जब आपकी ये मुहिम कामयाब हो जाए तो आप अपने आदाद व शुमार के साथ हमारे सुनने वालों तक दोबारा आइएगा और बताइएगा कि आपकी ये मुहिम जो आपने शुरू की थी आप किस मरहले में है और कितनी उसको कामयाबी हुई। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
जब रेडियो हो दूर और खबरें हो अहम तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में शाम 7 बजे से सुबह 7 बजे तक urduvoa.com पर बराहे राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात जब दिल चाहे इस पते को याद रखिए www.urduvoa.com।
और अब जिक्र यहाँ अमेरिका में कोरोना की वबा के हवाले से। कोरोना वायरस की वबा के बाइस दुनिया भर की तरह अमेरिका जैसे तरक्की याफ्ता मुल्क में भी लोगों की जिंदगी में मुश्किलात आई हैं, खास तौर पर उन लोगों के लिए जो अमेरिका में अकलियत में हैं और अक्सर छोटे पैमाने पर कारोबार करते हैं या कम उजरत पर काम करते हैं। पाकिस्तानी अमेरिकी अपने कारोबार को कैसे संभाल पाए, आइए सुनते हैं मुदस्सरा मंजर की इस रिपोर्ट में।
अमेरिका दुनिया भर के लोगों के लिए एक ऐसी सरजमीन रही है जहाँ रोजगार और बेहतर जिंदगी के मौके हर मेहनत करने वाले को मुयसर है, मगर कोरोना वायरस की वबा ने ये मौके कम कर दिए हैं। एक ताज़ा तरीन रिपोर्ट के मुताबिक US ब्यूरो ऑफ लेबर के जारी करदा आदाद व शुमार के मुताबिक अमेरिका में बेरोजगारी की शरह 13% से कुछ ज्यादा है। अगरचे हालिया हफ्तों में अमरीकी रियासतों में कारोबार दोबारा खुलने के बाद बेरोजगारी इंश्योरेंस बेनिफिट्स का मुतालबा करने वालों की तादाद में कमी हुई है, मगर फिर भी बेरोजगारी की शरह में कमी नहीं हुई। अमरीकी हुकूमत ने कोरोना वायरस की वबा से मईशत को सख्त नुकसान पहुंचने पर इब्तदाही में छोटे कारोबारी मालिकान और कम तनख्वाहदार तबके को माली मुश्किलात में मदद के लिए कुछ रकम बराह रास्त भिजवाई थी। इससे काफी लोगों को किसी हद तक जरूरियात जिंदगी पूरी करने में मदद मिली, मगर अभी तक मजीद इमदादी रकम का कुछ पता नहीं और किराया तो हर महीने देना ही होता है। जहांगीर राजा नॉर्दर्न वर्जीनिया में एक देसी स्टोर के मालिक हैं। वो कहते हैं कि हुकूमत की तरफ से इमदादी रकम आने तक तो वो काफी मुश्किल में थे, मगर इस रकम से कम अज कम वो स्टोर का किराया अदा कर पाए। आइए उनसे बात करते हैं। जहांगीर राजा साहब, आपका ये जो बिजनेस है ये COVID-19 की वजह से मुतासिर हुआ है?
जी बिल्कुल हुआ।
जाहिर है एक तो लॉकडाउन था तो लोग नहीं आ पा रहे थे, अब जब थोड़ी नरमी भी हुई है तो कोई
अब तो थोड़ा बेहतर हो रहा है डे बाय डे ना।
तो वैसे आपको कोई मुश्किल हुई है अपनी मतलब जाहिर है कि बिजनेस कम होता है तो बहुत सारी माली मुश्किलात भी आती हैं।
जी तो एम्प्लॉय जो थे वो तो डर गए, तो मतलब दो एम्प्लॉय नहीं आए, दो दूसरे भी नहीं आए, फिर क्या कहते हैं सेल कम हो गई एकदम से, तो ये सारी मुश्किलें तो आई हैं। और प्लस सप्लाई भी मतलब है, वो भी हार्ड हुई है कि चीजें इन टाइम नहीं आ सकी।
अब कैसा है?
अब तो मतलब डे बाय डे बेहतर हो रहा है।
तो जो गवर्नमेंट ने स्मॉल बिजनेसेस को कुछ रकम दी थी आपको मिली?
जी, मुझे पेमेंट प्रोटेक्शन प्लान के तहत मिली है।
अच्छा, उससे कितना कोई फायदा हुआ?
अच्छा खासा फायदा हुआ कि वो بیہائنڈ تھا رینٹ میں, تو اسے میں نے وہ کور کر لیا.
تو وہ تو ایک ہی دفعہ کے لیے تھا,
لیکن جھٹکا تو آ گیا تھا نا کہ بھائی سیل متاثر ہوگی تھی اور میں ان ٹائم پے نہیں کر رہا تھا رینٹ. تو چونکہ ظاہر ہے بزنس بھی آہستہ پک اپ کر رہا ہے, سپلائیز بھی آ رہی ہیں, نارملائزیشن کی طرف جا رہے ہیں.
پاکستان سے کہاں سے آپ؟
اسلام آباد.
اسلام آباد سے. کب سے ہیں آپ امریکہ میں؟
میں 2001.
تو آتے ہی آپ نے بزنس شروع کیا تھا, کیا کیا تھا؟
آتے ہی بزنس نہیں شروع کیا, پرابلم فیس کر کے میں ایکچولی سویڈن میں نے بہت عرصہ لگایا, فنڈ سے وہاں سے لے کے آیا نا, پھر مجھے ایکسپیرینس بھی تھا کام کا, تھوڑا سا میں نے کام کیا سی بی ایس میں ایز اسسٹنٹ مینیجر. پھر میں نے کہا ادھر یہ ہینڈ کار چلانی تو اپنے ہی کتنا چلاؤں.
ٹھیک ہے, تو کتنے امپلائیز ہیں آپ کے پاس؟
چار امپلائیز ہیں اور پانچواں محفوظ ہوں.
صحیح. آپ سے کوئی شیئر کرتا ہے کوئی پاکستانی ایسا بزنس مین جس کو واقعی بہت تکلیف ہوئی ہو؟
جو ریسٹورینٹ اونر ہیں وہ تو بالکل شیئر کرتے ہیں کہ مطلب ہمارے پاس تو بہت مشکلات آ گئی ہیں کہ رینٹ بھی نہیں دے سکتے. جو کیب ڈرائیور مشین ڈرائیور ہیں وہ بھی کرتے ہیں کہ ہمارا کام تو بالکل ختم ہو گیا.
بہت شکریہ آپ کا, بہت مہربانی کہ آپ نے اپنے کام میں وقت نکال کے بات کی. امریکہ میں کووڈ 19 سے متاثرہ لوگوں میں بڑی تعداد ان لوگوں کی ہے جو یہاں اقلیت میں ہیں, جیسا کہ سیاہ فام امریکی یا ہسپانوی امریکی. اور کووڈ 19 کی یہ بیماری نہ صرف ان لوگوں میں زیادہ پھیلی ہے بلکہ انہیں بے پناہ اقتصادی مشکلات کا شکار بھی کر گئی. لیکن کیا سب اقلیتیں یکساں متاثر ہوئی ہیں؟ اس بارے میں شکاگو یونیورسٹی میں انٹرنیشنل بزنس اینڈ مارکیٹنگ کے پروفیسر ڈاکٹر ظفر بخاری کہتے ہیں کہ امریکہ میں اقلیتوں کو دو طرح سے دیکھنا چاہیے.
دو ڈائمینشن سے اگر اس کو دیکھیں, امریکہ میں مائنورٹیز, ایک تو وہ مائنورٹی ہے امریکہ کے اندر جو کہ یہاں پر بہت ساری ہمیشہ سے ایگزسٹ کی ہے, ایک مائنورٹی تو وہ ہے جو کہ وہی بلیک امریکن یا افریقن امریکن ان کو آپ کہہ لیجیے, دوسری مائنورٹی وہ ہے جو کہ اسپینش لیٹن امریکن. لیٹن امریکن یہاں پہلے سے بھی موجود تھے اور پھر اس کے بعد یہ کہ وہ بارڈر کی پراکسیمیٹی کی وجہ سے ان کا آنا جانا بھی لگا رہتا ہے. دوسری مائنارٹی جو اس میں ہے, سیکنڈ ڈائمینشن, وہ لوگ ہیں جو کہ امیگرینٹس ہیں مائنارٹی کے. وہ امیگرینٹس ایشیا سے بھی آتے ہیں, وہ افریقن کانٹیننٹ سے بھی آتے ہیں اور وہ ایسٹرن یورپ سے بھی وہ لوگ آتے ہیں اور کچھ اس میں آف کورس لیٹن امریکہ کو بھی ہم کاؤنٹ کر سکتے ہیں. تو اوور آل اگر ہم دیکھیں تو پینڈیمک میں ایک تو سب سے بڑی چیز یہ کہ تقریباً ہر امریکن اسمال بزنس جو ہے وہ افیکٹڈ ہوا ہے. مائنارٹیز اس لیے افیکٹڈ ہوئی ہیں کہ اس میں مائنارٹیز میں بھی جو میجورٹی مائنارٹیز جو کہ باہر سے آتی ہیں وہ ان کی فرسٹ جنریشن ہوتی ہے یہاں پر. تو فرسٹ جنریشن میں یہ ہے کہ ان کا چونکہ سروائیول کا ایشو ہوتا ہے تو وہ یہاں پر اس قسم کے پروفیشنز میں یا اس قسم کے اسمال بزنسز میں وہ لوگ رہتے ہیں جہاں پر کہ ان کا سروائیول جو ہے وہ ڈے ٹو ڈے نیڈس کے اوپر ڈیپینڈ کرتا ہے. اس میں خاص طور پر میٹروپولیٹن ایریاز جو ہیں امریکہ کے, جیسے نیو یارک ہے, شکاگو ہے, لاس اینجلس ہے, ڈیلس, ہیوسٹن, اس قسم کے سیاٹل وغیرہ, اس قسم کے جو نئے ایریا ہیں یہاں پر جتنے بھی یہ افریقہ سے اور ایشیا سے جو امیگرینٹس آئے ہوئے ہیں فرسٹ جنریشن امیگرینٹس, ان کا یہ ہے کہ ان کے اپنے چھوٹے چھوٹے سے ریسٹورینٹس ہیں, ان کی چھوٹے چھوٹے سے ریٹیل آپریشنز ہیں, اسٹورز ہیں, اسمال بزنسز ہیں, چھوٹے ایکسپورٹ امپورٹ کے بزنسز ہیں ان لوگوں کے. اس کے علاوہ ایک بیشتر میجورٹی وہ بھی ہے ان میں جو کہ کیب اور اوبر کے ساتھ لنکڈ ہے, وہ بھی اپنا پرائرٹی. تو پینڈیمک کی وجہ سے یہ ہوا ہے کہ ان تمام بزنسز کا جسٹ لائک ان امیرکن بزنسز بہت زیادہ نقصان ہوا ہے اور تقریباً یہ ہے کہ ان کے ریونیوز جو ہیں وہ آلموسٹ سمجھے کہ زیرو پہ پہنچ گئے ہیں. اس کی وجہ یہ ہے کہ اگر وہ ایون اسمال بزنس میں بھی ایکسپورٹ امپورٹ کے تو اس میں بھی اسمالر اسکیل کے اوپر ٹرانسپورٹیشن نہ ہونے کی وجہ سے, انٹرنیشنل بند ہونے کی وجہ سے بھی ان کی بہت ساری چیزیں جو ہیں وہ بلاک ہوئی پڑی ہیں. جہاں تک تعلق ہے لوکل امریکن لوکل مائنورٹیز کا, تو ان میں بھی وہ لوگ جو کہ کسی قسم کے اسمال بزنس سے لنک تھے وہ لوگ افیکٹڈ ہوئے ہیں. اس کے علاوہ جو آپ ہی دیکھیں جو ہسپینک امریکنز تھے وہ بھی فیکٹریوں میں یا ایسی اور دوسری مینل جابس میں انوالو تھے, تو ان کا بزنس بھی افیکٹڈ ہوا ہے. ایک بزنس جو کہ ہسپینک کمیونٹی کا خاص طور پہ رہا ہے وہ تھا ٹرانسپورٹیشن کا اور دوسرا لینڈسکیپنگ کا. تو سمر ہونے کی وجہ سے ان کا بزنس تھوڑا سا ان کا بزنس ٹیک اپ ہوا ہے اور وہ لوگ واپس اپنے بزنس میں گئے ہیں. افریقن امیرکنز میں یہ تھا کہ ان کے ہاں تھوڑی سی پہلے ان امپلائمنٹ بھی تقریباً زیادہ تھی ایز کمپیئر ٹو ادر مائنورٹیز، اور اس کے علاوہ وہ لوگ بھی جو کہ اسمال بزنس میں تھے وہ بھی افیکٹڈ ہوئے ہیں. ایک مائنورٹی وہ ہے ایشینس کی اور افریقن کانٹیننٹ سے آئے ہوئے لوگوں کی جو کہ یہاں پر ایز اے پروفیشنل آئے تھے اور انہوں نے یہاں پہ اپنے آپ کو امپروو کیا ایز اے پروفیشنل، تو ان لوگوں کا سروائیول پاسبل ہو گیا ہے کیونکہ بہت ساری جو پروفیشنل پوزیشنز تھیں وہ کارپوریٹ امیرکا میں اپنے بزنس کو رن کرنے کے لیے انہوں نے وہ برقرار رکھی، کہیں سوشل ڈسٹینسز انہوں نے رکھا اور کہیں انہوں نے ہوم بیسڈ جو ہے ہوم بیسڈ بزنس رن کرنے کے لیے جو بھی بڑے بڑے کارپوریٹ کے آپریشنز تھے وہ ان کے امپلائیز وہاں پر ابھی بھی رہ گئے.
لیکن ڈاکٹر صاحب یہ بہت ہی ایسی پکچر ہے جس سے نکلنے کے لیے کاروبار کا کھلنا ضروری ہے، کیونکہ جب زندگی معمول پر آئے گی تو ہی سب اس سے فائدہ اٹھا سکیں گے اور اس میں خود کو ایڈجسٹ کر سکیں گے. ابھی فی الحال وقتی طور پر ان لوگوں کی ہیلپ کیسے کی جا سکتی ہے؟
دیکھیں اس میں یہ ہے کہ اس کے اندر بہت سارے ایسے اسمال بزنسز ہیں اور تھے ہمارے ہاں آلریڈی جو کہ آلریڈی ٹیکس کے بریکٹ میں تھے، وہ ٹیکس پے کرتے تھے. وہ لوگ جو کہ ٹیکس پے کرتے تھے اور جن کا ریکارڈ آئی آر ایس کے پاس تھا ان لوگوں کو تو یقیناً فیڈرل گورنمنٹ کی طرف سے سمجھے کہ $1200 پر پرسن ملا، ایک فیملی کو $2400 آ گئے، اور اگر ان کے بچے انڈر 18 تھے تو پر چائلڈ $500 ان کو مل گیا. تو یہ قسم کی ہیلپ تھی ان کے لیے جو کہ ان کو مل گئی. اب سچویشن یہ ہے کہ آہستہ آہستہ امریکن اکانومی جو ہے وہ اوپن ہو رہی ہیں، جیسے اس ویک اس فرائیڈے سے بہت ساری اسٹیٹس جو ہیں وہ اپنا ریسٹورینٹس اور چھوٹی چھوٹی چیزیں وہ ری اوپن کر رہے ہیں.
ڈاکٹر صاحب ایک اکانومسٹ کی حیثیت سے آپ کیا تجویز دیں گے کہ ایسے حالات میں کس طرح سے لوگوں کو غربت کی انتہائی لکیر تک پہنچنے سے پہلے بچایا جا سکتا ہے؟
دیکھیں اس کے اندر یہ ایک ایسی سچویشن ہے جس میں کہ صرف ایک آئی ایم ایف یا چھوٹے سے اکانومسٹ کہہ سکتے ہیں جنہوں نے پریڈکٹ کیا تھا کہ نیکسٹ ایئر کنٹریز کی جو ہے نا میکرو اکانومی بیٹر ہوگی. میکرو اکانومی جو ہوتی ہے وہ سمجھے ایز اے ہول اکنامک پکچر آپ دیکھتے ہیں. آپ کا جو کوشچن ہے بڑا اچھا کوشچن ہے یہ جو کہ مائکرو اکنامک کے ساتھ لگا ہوا ہے. اب مائکرو اکنامک کی سچویشن میں ہمیشہ یہ ہوتا ہے کہ اس میں ہر سٹی کا، ہر سوسائٹی کا، ہر کنٹری کا، ہر ریجن کا ایک اپنا ڈفرنٹ کلچر ہوتا ہے کسی بھی چیز کو ایڈریس کرنے کے لیے. جب ہم نارتھ امریکہ کے ریفرنس میں دیکھتے ہیں تو نارتھ امریکہ کا ایک اپنا ایک کلچر ہے، اپنا ایک اسٹائل ہے. یہاں پر یہ ہے کہ یہاں پہ اپرچونیٹی بھی زیادہ ہے، یہاں پہ ریزیلینس بھی زیادہ ہے. جیسے امریکہ میں ابھی بھی کچھ سیکٹرز ایسے ہیں کہ جس کا کہ امپیکٹ نہیں ہوا نہ ہوگا، جس میں کہ فارماسیوٹیکل انڈسٹری کہہ لیں آپ، جس میں پرسنل کیئر انڈسٹری کہہ لیں، اس میں آپ فوڈ پروسیسنگ کہہ لیں، اس میں آپ روزمرہ کی زندگی کی ضروریات کی چیزیں آپ کو کہہ رہے ہیں. لیکن ایک اور اس کے ساتھ یہ ہے کہ امریکہ کا جو انڈسٹریل انفراسٹرکچر ہے خاص طور پہ ود ان امریکہ، اس میں اگر آپ جا کے دیکھیں تو اس کے اندر جو ان کا مینوفیکچرنگ کا جو سیکٹر ہے وہاں پہ بائی ڈیزائن سوشل ڈسٹینسنگ کا ایلیمنٹ موجود ہے وہاں پہ، تو وہ ایریا یہاں پہ ڈیفینیٹلی کھلے گا. امریکہ کی جو انڈسٹری سب سے زیادہ افیکٹ ہوئی ہے وہ ہے ان کی سروس انڈسٹری اور ٹوریزم انڈسٹری، خاص طور پہ ایئر لائن بند ہونے کی وجہ سے اور خاص طور پہ یہ جو سٹی کی ٹرانسپورٹیشن ہے اس کے بند ہونے کی وجہ سے. اس میں اب یہ ہے کہ لوگوں کو جو کہ واقعی ڈے ٹو ڈے لیونگ پر تھے ان کے لیے گورنمنٹ نے کچھ ہیلپ تو دی ہے، لیکن اس کے باوجود بھی ان کے لیے گورنمنٹس کو جو کہ خاص طور پہ سٹی گورنمنٹ سے لے کے اور کاؤنٹی گورنمنٹس، ان سب کو کچھ نہ کچھ کنٹریبیوٹ کرنا پڑے گا. اور ہمارے یہاں کچھ سیکٹر ایسے ہیں یہاں پر ابھی بھی خاص طور پہ سٹی گورنمنٹس کے بھی ہیں، کچھ چرچ ایسوسیشن بھی ہیں، کچھ لوکل ایسوسیشن بھی ہیں جو کہ اس چیز کو ایڈریس کر رہی ہیں کہ اگر کسی فیملی کو اگر کسی طریقے سے اگر رینٹ کا ایشو ہے تو وہ اس کو ریزالو کر دیں. لیکن الٹیمیٹلی جو فل فلیج اکانومی جو بحال ہوگی وہ لگتا یہی ہے کہ وہ اس کو جو ایک ہیومن سائیکالوجی ورلڈ وائڈ اب ڈیولپ ہو چکی ہے وہ یہ ہے کہ یہ جو پینڈیمک ہے یہ زندگی کے ساتھ رہے گا، جیسے اور بھی دوسرے کسی قسم کی اپیڈیمکس جو کہ ریجنل لیول پہ تھے وہ رہے تھے. تو اس میں اب یہ ہے کہ چونکہ اب یہ لائف کے ساتھ رہے گا تو جیسے ہی اس کا وہ ایک ڈیولپ کریں گے ویکسین تو اس کے بعد پھر ہیومن سائیکالوجی آٹومیٹیکلی چینج ہو جائے گی. लेकिन कुछ अर्से तक वर्ल्ड वाइड सोशल डिस्टेंसिंग का जो एलिमेंट है वो साइकोलॉजिकल तो रहेगा, लेकिन इसका इकोनॉमिक फैक्टर जो है तेरी नजर में ये है कि वो 2021 में वो बेटर होना शुरू हो जाएगा।
जी बहुत बहुत शुक्रिया डॉक्टर जफर बुखारी आपका। ये थे शिकागो यूनिवर्सिटी में इंटरनेशनल बिजनेस एंड मार्केटिंग के प्रोफेसर डॉक्टर जफर बुखारी। मुदस्सिरा मंजर, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
इसके साथ ही वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज का ये प्रोग्राम खत्म होता है। यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन